यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। महाकाली नदीमा तुइन टर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई 10 लाख रूपियाँ राहत दिने मन्त्री परिषदको निर्णय। आफ्नो पार्टी सरकारमा छिट्टै सहभागी हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई। एक साताभित्रै मन्त्री परिषदलाई पूर्णता दिइने सत्ता साझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जानकारी। देशभर कक्षा 12 र त्यसभन्दा माथिल्लो तहका विद्यार्थीलाई कोरोना खोप दिने व्यवस्था मिलाइएको शिक्षा मन्त्रालयद्वारा स्पष्ट। आजदेखि पर्सीसम्म काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै र अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल क्षेत्रमा विस्फोट, 13 अमेरिकी सैनिक सहित कम्तीमा 60 जनाको मृत्यु, 150 बढी घाइते। समाचार अब विस्तारमा। सरकारले ट्विन टर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई राहत दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकले धामीको परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। बैठकले कोरोना विरूद्धको एमआरएनए खोप तथा हैजा विरूद्धको खोपको क्लिनिकल परीक्षणका लागि स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले बताउनुभयो।
दार्चुला जिल्लामा ट्विन तर्ने क्रममा बेपत्ता भएका दार्चुला जिल्ला ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायता स्वरूप रु 10 लाख रकम उपलब्ध गराउने, SARS-CoV-2 mRNA खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने, हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने, विश्व स्वास्थ्य खाद्य संगठन दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट बारगंगा कपिल वस्तु निवासी डाक्टर शम्भु प्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने, राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्ति गर्ने।
बैठकले अधिकम विकसित राष्ट्रहरूको एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअल रूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने लगायतका विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दार्चुला ट्विन घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई हिजो निर्देशन दिएको छ। समितिको हिजोको बैठकले दार्चुला घटनाको सत्य तथ्य छिटो सार्वजनिक गर्न र आवश्यक कूटनीतिक पहलद्वारा दोषीलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको हो। समितिले ब्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सड़क पुल लगायतका स्थानीय पूर्वाधार यथाशीघ्र रूपमा निर्माण गर्न र ती क्षेत्रमा खाद्यान्न तथा औषधिको तत्काल व्यवस्था गरी नागरिकको जीवन रक्षा गर्न पनि सरकारलाई निर्देशन दिएको छ। सरकारले निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गरी यथाशीघ्र कार्यवाही गर्नुपर्नेमा पनि सांसदहरूले जोड़ दिनुभएको छ। चाडबाड़का समयमा हुने दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी तथा गुणस्तरहीन खाद्य सामग्री र म्याद सकिएका अखाद्य वस्तुहरू रिलेबलिङ गरेर बिक्री वितरण गर्ने लगायतका गैर कानूनी कार्यलाई नियन्त्रण र नियमन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले सरकार जनताप्रति जिम्मेवार भएर काम गरिरहेको बताउनु भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री खाँडले दार्चुलाका जयसिंह धामी प्रकरणपछि त्यहाँ ट्विन विस्थापन गरी झोलुङ्गे पुल राख्ने र सड़क निर्माण गर्ने कार्यमा सरकार लागिरहेको बताउनुभयो। गृहमन्त्री खाँडले दार्चुला घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममा रहेको र त्यो छिट्टै सार्वजनिक गरिने पनि बताउनुभयो। मन्त्री खाँडले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान तथ्य नजिक पुगेको र अनुसन्धानले पूर्णता पाएसँगै ती तथ्यहरू सार्वजनिक गरिने बताउनुभयो।
निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान तथ्यको नजिक पुगेको छ र यसको चाहिँ छिटोभन्दा छिटो दोषी चाहिँ पत्ता लाग्छ। अब जयसिंह धामीको बारेमा छानबिनलाई चाहिँ हामीले तीव्रता दिनेछौ र छानबिनको प्रतिवेदन चाहिँ अब यथाशीघ्र आउनेछ। कुनै पनि नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व र सरकारको चाहिँ पनि पहिलो दायित्व नागरिकको जीवन रक्षा नै हो र त्यसका लागि यो तीनहरूलाई विस्थापित गर्ने, त्यहाँ झोलुङ्गे पुल बनाउने, दार्चुलादेखि टिङ्कर सम्बन्धको बाटो चाहिँ छिटो निर्माण गर्ने क्रममा हामी लाग्नेछौ। दार्चुलाबाट माथिल्लो विकट भूभाग खाद्यान्न र औषधिमा पनि त्यहाँ चाहिँ अभाव हुन थालेको छ। अब त्यसमा चाहिँ हामीले खास गरेर त्यसमा स्पेसिफिक चाहिँ जसरी खाद्यान्न त हामीले जति कष्ट तिरेर पनि लानुपर्ने नै हुन्छ, त्यो भूभागका जनताको जीवन रक्षा गर्नु पनि राज्यको दायित्व हो।
बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले कालो बजारी नियन्त्रणका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको र गृह प्रशासन कालो बजारी नियन्त्रण गर्न क्रियाशील रहेको जानकारी दिनुभयो। प्रहरी महानिरीक्षक शैलेश थापा छेत्रीले निर्मला पन्तको हत्याको विषयमा प्रमाणसहितको निष्कर्षमा पुर्याउनेतर्फ अनुसन्धान केन्द्रित रहेको बताउनुभयो। समितिमा सांसदहरूले दार्चुला घटनाको प्रतिवेदन छिटो सार्वजनिक गर्नुपर्ने, निर्मला पन्त हत्या प्रकरणको दोषीलाई सार्वजनिक गरी कार्यवाही गर्न ढिलाइ गर्न नहुने, कालो बजारी र महँगी नियन्त्रण गर्नुपर्ने तथा जनस्वास्थ्यमा खेलवाड़ हुने गरी अखाद्य वस्तुमा भइरहेको री लेबलिङलाई तत्काल रोक्नुपर्नेमा जोड़ दिनुभएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी हुने बताउनु भएको छ। पार्टीले निर्वाचन आयोगबाट बुधबार दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिक रूपमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफ्नो पार्टी पनि भएको र सरकारमा छिट्टै सहभागी हुने बताउनुभयो। अध्यक्ष नेपालले देशभरिका शुभेच्छुक र कार्यकर्ताहरूको भावना अनुसार नै आफूहरूले नयाँ पार्टी बनाएको बताउनुभयो। अध्यक्ष नेपालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई अप्ठ्यारो हुने भएकाले विगतमा पार्टी दर्ता नगरे पनि अब भने स्पष्ट रूपमा अघि बढ़ेको बताउनुभयो। अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेहरूले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले आफ्नो पार्टीमा सहभागिताका लागि आग्रह पनि गर्नुभयो। उता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक साताभित्रै सरकारले पूर्णता पाउने बताउनु भएको छ। सरकारले पूर्णता पाउने र आफ्नो पार्टी सरकारमा सहभागी हुने हिजो विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो। उहाँले गठबन्धन दलहरूबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिने पनि जानकारी दिनुभयो। वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउनुहुँदै उहाँले राजनैतिक दलहरूबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्न आफू लाग्ने पनि बताउनुभयो। अध्यक्ष यादवले संसद जोगाउनका लागि पार्टी गठबन्धनमा सहभागी भएको स्पष्ट पार्नुहुँदै यही गठबन्धनले आगामी निर्वाचन गराउनेमा ढुक्क हुन आफ्ना कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विवाद समाधान कार्यदलले प्रस्तुत गरेको दशमुदे प्रस्ताव शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा हिजो बसेको एमाले केन्द्रीय कमिटिको बैठकले जनवर्गीय संगठनहरूलाई 2075 साल जेठ 2 गते अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ। बैठकले पार्टीको दशौं महाधिवेशन आगामी मंगिर 10, 11 र 12 गते गर्ने निर्णयलाई अनुमोदन पनि गरेको पार्टी सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका पक्षमा उभिने नेताहरूलाई स्वागत गर्नुभएको सचिव गेवालीले बताउनुभयो। प्रदेश नम्बर एकको नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ। मुख्यमन्त्री शेरधन राईको राजीनामा स्वीकृति भएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले हिजो आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनुभयो। मुख्यमन्त्री शेरधन राईले हिजो पदबाट राजीनामा दिनुभएपछि नेकपा एमालेको प्रदेशसभाको संसदीय दलको नेतामा आचार्य निर्वाचित हुनुभएको थियो। शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री आचार्यले आफूले छिट्टै मन्त्री परिषद विस्तार गर्ने बताउनुभयो। उहाँले आफ्नो दायित्व कोरोना महामारीबाट जनतालाई बचाउनुभएकाले प्रदेशका सबै नागरिकलाई जतिसक्दो छिटो खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोरोना भाइरस विरूद्धको 5,30,00,000 मात्रा खोपको सुनिश्चितता गरिसकेको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको हिजोको बैठकमा राज्यमन्त्री श्रेष्ठले कोरोना विरूद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारले पहिलो प्राथमिकतामा राखेकाले दैनिक 5,00,000 खोप लगाउने योजना सरकारले बनाएको जानकारी दिनुभयो। उहाँले हालसम्म कोरोना विरूद्ध 90,00,773 मात्रा लगाइसकिएको र 40,13,880 जनाले खोपको पूरा मात्रा लगाएको जानकारी दिनुभयो। सरकारले दुर्गम र विकट जिल्लाहरूलाई खोप लगाउने कार्यमा प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो। जापान सरकारले उपलब्ध गराएको 5,00,000 भन्दा बढ़ी मात्रा मौजात खोप विद्यार्थीका लागि छुट्याएर लगाउने काम अगाडि बढ़ाइएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरूले राज्यमन्त्री श्रेष्ठसँग कोरोना विरूद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै सरकारलाई सुझावहरू दिनुभएको थियो। देशभर हिजो थप 2,433 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 9,702 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 2,052 र 4,672 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 381 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले हिजो साँझ जनाएको छ। हिजो 1,929 जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण मुक्त हुने दर 93.5% रहेको मन्त्रालयले जनाएको छ। संक्रमणका कारण हिजो 26 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,638 पुगेको छ। देशभर हाल 38,384 जना सक्रिय संक्रमित रहनु भएको र त्यसमध्ये 620 जनाको सघन उपचार कक्ष आईसीयू र 165 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको दोस्रो मात्रा काठमाण्डुमा आजदेखि 13 गतेसम्म लगाउने भएको छ। भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्राको खोप दिन 3 दिनको समय तोकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डुका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार खोपको पहिलो मात्रा लगाएका 50 वर्ष वा सोभन्दा माथि उमेर समूहका सबैलाई दोस्रो मात्रा दिइनेछ। भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघि छुटेका अन्यलाई पनि खोप दिइने कार्यक्रम छ। त्यसका लागि काठमाण्डुका सबै स्थानीय तहमा 146 वटा खोप केन्द्र राखिनुका साथै विभिन्न अस्पतालहरूलाई पनि खोप केन्द्र तोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गंगालाल हृदयरोग केन्द्रका कर्मचारीमाथि छानबिन शुरू गरेको छ। मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोविड 19 को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन शुरू गरेको हो। सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढ़ाएको छ। मन्त्रालयले केन्द्रका संचालक समिति का विजय राय संयोजक र मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डाक्टर शंकर काफले सदस्य रहेको 3 सदस्यीय छानबिन समिति यसअघि गठन गरेको थियो। सरकारले कक्षा 12 र त्यसभन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोविड 19 विरूद्धको खोपको व्यवस्था मिलाएको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी कक्षा 12 र त्यसभन्दा माथि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूका लागि खोप उपलब्ध गराइएको जानकारी दिएको छ। 18 वर्ष वा सोभन्दा बढ़ी उमेर समूहका सबै विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेश पत्र सहितको तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन सक्ने मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नारायणगढ़ मुगलिन सड़क खण्डको सेती दोभानमा पहिरो खस्दा गए रातीदेखि सड़क अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका 29 पर्ने सेती दोभानमा गए राती 8:20 बजे पहिरो खसेर सड़क अवरूद्ध भएको जनाएको छ। प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले निरन्तर वर्षासँगै पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने अवस्था नरहेको जानकारी दिनुभयो। भारत सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हिजो अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस संक्रमण विरूद्धको लड़ाईमा भारत सरकारले निरन्तर सहयोग गरेकोमा सराहना व्यक्त गर्नुभयो। कोरोना विरूद्ध सबै एकजुट हुन सके मात्र नियन्त्रण गर्न सकिने भन्नुहुँदै राज्यमन्त्रीले नेपाल यसको रोकथाम र नियन्त्रणका लागि हर सम्भव प्रयासमा रहेको बताउनुभयो। त्यसक्रममा भारतीय राजदूत क्वात्राले कोरोना भाइरस संक्रमण विरूद्धको लड़ाईमा भारत र नेपाल बीचको आपसी सहयोग कायम रहेको जानकारी दिनुभयो। जनगायक जुटबहादुर खड्की अर्थात जेबी टुहुरेको 78 वर्षको उमेरमा हिजो निधन भएको छ। बयोदा अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ। भदौ 1 गते कलंकी स्थित आफ्नै घरमा पक्षघात भएर लड्नु भएपछि उहाँलाई उपचारका लागि बयोदा अस्पतालमा भर्ना गरिएको थियो। मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप जस्ता रोगबाट ग्रसित जनगायक टुहुरेको पक्षघातको शल्यक्रिया गर्न नमिलेपछि निधन भएको उपचारमा संलग्न चिकित्सक डाक्टर रोहन झाले जानकारी दिनुभयो। जनगायक टुहुरेको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको शव नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो। दोस्रो संविधान सभामा सदस्य समेत रहनुभएका टुहुरे जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो। विक्रम सम्बत 2001 साल कार्तिक 15 गते धरानको पुरानो बजारमा जन्मनुभएका टुहुरेले विक्रम सम्बत 2020 को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भई 2024 सालदेखि जनताका गीत गाउन शुरू गर्नुभएको थियो। उहाँको आमा, दिदी, बहिनी हो पसिना झार्दै तर र बसाई हिँड्नेको तातीले जस्ता थुप्रै गीतहरू चर्चित रहेका छन्। उहाँलाई रेडियो नेपालले श्रष्टा सम्मान मार्फत सम्मानित गरेको थियो। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउनुहुँदै शोक व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले एक महिनाभित्र अन्नपूर्ण मनास्लु लगायतका संरक्षण क्षेत्रको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्ययोजना पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले जैविक विविधता संरक्षण, सामुदायिक विकास तथा विशेषज्ञ सेवा पुर्याउँदै आएका संस्थाहरूको भूमिका समेत प्रष्ट हुने गरी कार्ययोजना निर्माण गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो। निर्देशनका क्रममा समितिका सभापति पूर्ण कुमारी सुवेदीले संरक्षण क्षेत्रको सञ्चालन र व्यवस्थापनको मुख्य दायित्व संघीय सरकारको भए पनि प्रदेश तथा स्थानीय तहको भूमिका र अधिकारलाई समेत कार्ययोजनामा खुलाउनुपर्ने बताउनुभयो। अफगानिस्तानबाट हिजो 11 नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई काबुलबाट उद्धार गरी नयाँ दिल्ली ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलमा विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका 42 विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिकै राखिएको मन्त्रालयले जनाएको छ। अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लन्डन र नयाँ दिल्ली पुर्याइएकाहरूलाई स्वदेश ल्याउन समन्वय र सहजीकरण भइरहेको तथा काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आवागमन अवतरण नखुलेको अवस्था रहेको मन्त्रालयले जनाएको छ। सरकारले यही 14 गते सार्वजनिक विदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक विदा दिइने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले हिजो सूचना जारी गरी नेपाल सरकार मन्त्री परिषदको यही भदौ 3 गतेको निर्णय अनुसार मुलुकभर नै लागू हुने गरी विदा दिइएको जनाएको छ। काठमाडौँ उपत्यकाको फोहोर अझै एक साता त्यसै रहने भएको छ। बन्चरी डाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो सेल निर्माणको काम सम्पन्न हुन अझै एक साता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा ढिलाइ भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। रेडियो नेपाल र बागमती प्रदेश सरकारबीच बागमती प्रदेश गतिविधि कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता भएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेको उपस्थितिमा प्रदेश सरकारका विकास निर्माण, सार्वजनिक सेवा र प्रदेशका महत्वपूर्ण गतिविधि समितिको कार्यक्रम प्रसारण गर्ने सम्बन्धमा हिजो सम्झौता भएको हो। सम्झौता पत्रमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्री र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको पहुँच सबै नागरिकसम्म पुग्ने हुँदा कार्यक्रमबाट अधिकतम श्रोता लाभान्वित हुने बताउनुभयो। मेलम्ची खानेपानी आयोजना बाढ़ीका कारण क्षति पुगेर अनिश्चित बनेपछि काठमाडौँ उपत्यकामा खानेपानीको फेरि समस्या देखिने भएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
हप्तामा एक दिन शुक्रबार चाहिँ आउँछ, अप्ठ्यारो छ नि, बोरिङकै पानीको भर हो, बोरिङको पानीमा आइरहन छ।
यो आवाज थियो खानेपानीको समस्या झेल्दै आउनु भएकी उपत्यकावासी कल्पना पराजुलीको। उहाँको जस्तै समस्या उपत्यकाका प्राय सबै उपभोक्ताले झेल्दै आएका छन्। मेलम्ची खानेपानी आयोजनामा बाढ़ीले क्षति पुर्याएर पानी आउन बन्द भएसँगै उपत्यकाका उपभोक्ताहरूलाई परम्परागत स्रोतहरूबाट नै पानी वितरण गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। हाल दैनिक 43 करोड़ लिटर पानीको माग रहेको काठमाडौँ उपत्यकामा 4-9-10 दिन र जम्मा 14 करोड़ लिटर पानी वितरण गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ। पानी कम भएसँगै उपभोक्ताहरूको गुनासो आउने गरेको र पानी वितरणमा समेत समस्या परेको केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिनुभयो।
मेलम्ची आयोजना प्राकृतिक प्रकोपको कारण अनिश्चित नै भएछ। मेलम्ची भन्दा पूर्वको अवस्थामा जुन स्रोतबाट हामीले पानी परिचालन गर्थ्यौं त्यही पानी नै प्रयोग गरेर आवश्यकता पूरा गरिरहेका छौं। काठमाडौँ उपत्यकाको दैनिक आवश्यकता 43 करोड़ लिटर देखिन्छ, 14 करोड़ लिटर चाहिँ हामी ग्राहकको धारासम्म पुर्याउन सक्छौ, ग्याप गर्दै गर्दै दिनुपर्ने बाध्यता छ हामीसँग।
वर्षायाममा समेत काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार हुने र बनिसकेको मेलम्ची आयोजनाबाट उपत्यकामा अब कहिले पानी ल्याउन सकिने भन्ने अनिश्चित भएपछि यसको उपयुक्त वैकल्पिक व्यवस्थापन जरूरी रहेको विज्ञहरूको सुझाव छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले विकल्पबारे सम्बन्धित निकायहरूसँग छलफल शुरू गरेको जनाएको छ। मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै याङ्री र लार्केको पनि भौगोलिक अवस्थाको अध्ययनपछि मात्रै आयोजनाको काम अगाडि बढाउने योजना रहेको छ। यस्तो अवस्थामा पानीको वैकल्पिक स्रोत अध्ययन गर्नुपर्ने बताउनुहुन्छ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राई।
विकल्पको बारेमा चाहिँ छलफल गर्नुपर्ने अवस्था विद्यमान छ नै। रेन वाटर हार्वेस्टिङ यी लगायतका विषयहरूमा पनि पहिलादेखि धेरै छलफलहरू हुँदै आएछन्। अब त्यसलाई योजनाबद्ध ढंगमा अगाडि बढाउनु पर्छ भन्ने मान्यतामा सबैजना हुनुहुन्छ। अब त्यो बाहेक हाम्रो वरिपरि भएका जे जति पनि स्रोतहरू छन् ती सबै स्रोतहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ र दोस्रो भनेको अलिक समय लाग्ने दीर्घकालीन योजनाहरूमा दिनुपर्छ भन्ने मान्यता केयूकेएलको छ।
गत चैतमा मेलम्चीको खानेपानी उपत्यका धाराधारामा आउन थालेपछि आपूर्ति व्यवस्थापनमा केही सहज भएको थियो। मेलम्चीको दैनिक 17 करोड़ लिटर पानी थप हुँदा केही समय उपत्यकावासीले खानेपानीको सहजता महसुस गर्न पाएका थिए। मनसून शुरूआत भएको एक साता पनि नपुग्दै मेलम्ची खोलामा आएको बाढ़ीका कारण क्षति पुगेसँगै आयोजना कहिले सम्पन्न हुने भन्नेमा अन्यल रहेको आयोजनाले जनाएको छ। मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै काठमाडौँ उपत्यकामा देखिएको खानेपानी समस्या समाधान गर्न यसको वैकल्पिक व्यवस्थापनमा सम्बन्धित पक्षको ध्यान जान जरूरी देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
पर्वतको कुस्मा नगरपालिकाका किसानहरू व्यावसायिक भैँसी पालनतर्फ आकर्षित भएका छन्। संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
कुस्मा नगरपालिका एकका हेम शर्मा रिजालले भैँसी पालन गरेको 26 वर्ष भयो। धेरै भैँसी पाले पनि दूध नबिक्ने समस्याका कारण उहाँले गोठमा 2-3 भैँसी मात्र पाल्नुहुन्थ्यो। किसानले गाउँमै दूध संकलन केन्द्र बनाएपछि रिजालले भैँसी थप्ने योजना रहेको सुनाउनुभयो।
अहिले अब दूध बिक्री गर्नुपर्छ भनेर चाहिँ भैँसी थप्ने हो। दूध कति आउन सक्छ भैँसी पालेर, दूध धेरै निकाल्न सकियो भने फाइदा हुने हो।
पाङ खाद्यान्न उत्पादनको पकेट क्षेत्र हो। घाँसपात पर्याप्त भए पनि किसानहरू पशुपालन मा भने ध्यान दिइरहेका थिएनन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमले किसानलाई भैँसी पालनमा प्रेरित गरेपछि अहिले भैँसी पालनको लहर चलेको गोपाल कान्त पंगालीले बताउनुभयो।
भैँसी पाल्ने, दूध बेच्ने, बेचेपछि पैसा आउँछ, पैसा आएपछि बच्चाको फिस तिर्न सकिन्छ, बढी भएछ भने बचत पनि हुन्छ, नभए आफ्नो जोगो गर्न सकिन्छ।
अन्य गाउँमा जस्तै यो गाउँका युवा पनि रोजगारी खोज्दै विदेश र बजार क्षेत्र धाइरहेका छन्। गाउँमै सम्भावनाको ढोका खुलेपछि चन्द्रकला शर्माले छोरा बुहारीलाई गाउँमा डाकेर व्यावसायिक पशुपालनमा लगाउने सोचमा रहेको बताउनुहुन्छ।
जम्मै युवाहरू विदेश भनेर कति ऋण काटेर पैसा फसाएर कोही काठमाडौँ बसेका छन्। ती युवाहरू आएर यही पेसालाई बढाएर यसैमा लगानी गरेर यसै आमदामी गरेर बाहिर गएर अर्काको गुलामी गर्न नपरोस्।
अहिले पाङमा 50 परिवारले भैँसी पालन गरेका छन्। अर्को वर्षसम्म यो संख्या दोब्बर बनाउने र व्यावसायिक भैँसी पालन गर्ने फर्महरू विस्तार गर्ने स्थानीय सरकारको योजना रहेको छ। वडा अध्यक्ष देवेन्द्र सुबे
अहिले सबै व्यवसायिक छैनन्। लक्ष्य चाहिँ यो 50 कृषकहरूलाई उहाँहरूको राजी खुसीले 3 भैँसी पाल्छौँ, त्यसबाट व्यवसाय गर्छौँ भन्ने खालको समझदारीबाट यो डेरी शुरू गरेका छौँ। दुधको पकेट त भइहाल्यो, भोलि चाहिँ दुधको एउटा जोनकै रूपमा यसलाई विकास गर्न सकिन्छ भन्ने लक्ष्य छ।
जाँगर चलाउन सक्ने हो भने गाउँमै रोजगारी सिर्जना गर्न सक्ने र आर्थिक उपार्जन गर्न सक्ने जुक्ति पाएका पाङवासीहरू दूध मार्फत समृद्धि भन्ने दाउमा छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
के अन्तर्राष्ट्रिय प्रसंग। अफगानिस्तानको राजधानी काबुल स्थित विमानस्थल क्षेत्रमा गराइएको बम विस्फोटमा कम्तीमा 60 जनाको मृत्यु भएको छ भने 150 भन्दा बढी घाइते भएका छन्। तालिबानको कब्जापछि अफगानिस्तान छाड्न चाहनेहरूको ठूलो घुइँचोबीच हिजो साँझ विमानस्थल क्षेत्रमा गराइएको 2 विस्फोटमा पनि मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले उल्लेख गरेका छन्। पहिलो विस्फोट विमानस्थलको मूल प्रवेशद्वार नजिकै गराइएको थियो भने दोस्रो नजिकै रहेको होटल परिसरमा गराइएको थियो। होटल परिसरमा गराइएको विस्फोटमा ठूलो मानवीय क्षति भएको अधिकारीहरूले उल्लेख गरेका छन्। विस्फोटमा पनि कम्तीमा 60 जनाको मृत्यु भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काबुलका अस्पतालहरूमा घाइतेहरूको घुइँचो लागेको तस्विर र भिडियो बाहिरिएका छन्। मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेको बताइएको छ। अमेरिकी सुरक्षा केन्द्र पेन्टागनले विस्फोटमा आफ्ना 13 सैनिक मारिएको पुष्टि गरेको छ। पेन्टागनका प्रवक्ता जोन किर्बीले आफ्ना केही सैनिक र नागरिक घाइते भएको पनि जानकारी दिनुभयो। अमेरिका सहितका पश्चिमा मुलुकहरूले काबुल विमानस्थलमा आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टामै काबुलमा आक्रमण गरिएको हो। विस्फोटपछि त्यस क्षेत्रमा गोली हानाहानको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाबाट आफू दुखी र आक्रोशित भएको प्रतिक्रिया दिनुभएको छ। राष्ट्रपति बाइडेनले आतंककारी संस्था इस्लामिक स्टेटलाई लक्षित गरी घटनामा संलग्नले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुहुँदै संलग्नलाई अमेरिकाले त्यसै नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तालिबानले अफगानिस्तानमा रहेका विदेशीलाई 31 अगस्तसम्म काबुल छाड्नुपर्ने समय दिएपछि काबुल विमानस्थलमा स्वदेश फर्कन चाहने विदेशीहरूको घुइँचो लागेको थियो। कोरोना भाइरसको महामारी शुरू भएता ब्याजदर बढ़ाउने एसियाली राष्ट्रहरूमा दक्षिण कोरिया पहिलो भएको छ। बैंक अफ कोरियाले 0.5% ब्याजदर बढ़ाएर 0.75% पुर्याएको छ। विश्वभरिका केन्द्रीय बैंकहरूले कोविड 19ले अर्थतन्त्रमा पुर्याएको असरलाई सन्तुलनमा राख्न र मुद्रास्फीति हुन नदिन प्रयास गरिरहेका छन्। दक्षिण कोरियाको केन्द्रीय बैंकले 3 यता पहिलो पटक यसरी ब्याजदर बढ़ाएको हो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो महिनामा 1,50,00,000,000 रूपियाँ भन्दा बढ़ीको आयात भएको छ। अघिल्लो आर्थिक वर्ष 2077-78 सोही अवधिको तुलनामा यो 66% बढ़ी हो। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना व्यापार घाटा 1,30,00,000,000 रूपियाँ पुगेको भन्सार विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधि भन्दा व्यापार घाटा 71% बढ़ेको विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो महिना कुल 76 अर्ब रूपियाँ मात्र व्यापार घाटा थियो। गण्डकी प्रदेश अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कार्यवाही गर्न निर्देशन दिएको छ। समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार शहरी तथा यातायात व्यवस्था मन्त्रालयलाई समयमा काम नगर्ने ठेकेदारलाई कार्यवाही गर्न निर्देशन दिएको हो। समितिले मन्त्रालयलाई रातो किताबमा परेका योजना नकाट्न र समयमै गुणस्तर र मापदण्ड पूरा गरी निर्माण सम्पन्न गर्ने कम्पनीलाई भुक्तानी नरोक्न समेत निर्देशन दिएको छ। कर्णालीमा प्रदेशकै पहिलो जड़ीबुटी प्रशोधन केन्द्रको निर्माण शुरू भएको छ। करिब 8 करोड़ रूपियाँको लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य शुरू गरिएको हो। भेरी नगरपालिका 3 को राताचौरमा निर्माण शुरू गरिएको सो प्रशोधन केन्द्रबाट वार्षिक 10 करोड़ रूपियाँ बराबरको कारोबार हुने जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा अर्जुन श्रेष्ठ, अब खेल समाचार।
नेपाली राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार नेपालले बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको छ। नेपाली टीम भदौ 25 दोहा प्रस्थान गर्नेछ। साफ च्याम्पियनशीपका लागि नेपालले कतारमा तयारी गर्न लागेको हो। नेपाली टोलीले हाल पोखरामा तयारी गरिरहेको छ। मुख्य प्रशिक्षक अब्दुल हाल अलमुतारीको नेतृत्वमा 25 खेलाड़ी बन्द प्रशिक्षणमा रहेका छन्। कतार जानु अघि नेपालले भारतसँग 2 मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल भदौ 17 र 20 हुनेछ। मालदिवसमा आयोजना हुने साफ च्याम्पियनशीप असोज 15 गतेदेखि 30 गतेसम्म आयोजना हुनेछ। नेपालले आयोजक मालदिवसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। नेपाल र मालदिवसको खेल असोज 15 माले स्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज 18 गते खेल्नेछ। नेपालले तेस्रो खेलमा भारतसँग असोज 24 र लीग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज 27 खेल्नेछ। आईसीसी U19 पुरुष क्रिकेट विश्वकपको एसिया छनौट रद्द भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले छनौट रद्द भएको जनाएको छ। आईसीसीले कोरोना महामारीको कारण एसिया छनौट रद्द गरिएको जनाएको छ। एसिया छनौट रद्द भएसँगै एसियाबाट UAE विश्वकपका लागि छनौट भएको छ। छनौट रद्द भएसँगै नेपालको U19 विश्वकप खेल्ने सपना सकिएको छ।
खेल समाचारका साथमा अजय बम, अब मौसम। आज देशभर प्राय बद्ली रही अधिकांश भागमा वर्षा हुने र प्रदेश नम्बर 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस, वर्षा 37.1 मिलिमिटर, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:31 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। महाकाली नदीमा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई 10 लाख रूपियाँ राहत दिने मन्त्री परिषदको निर्णय। आफ्नो पार्टी सरकारमा छिट्टै सहभागी हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई। एक साताभित्रै मन्त्री परिषदलाई पूर्णता दिइने सत्ता साझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा जानकारी। देशभर कक्षा 12 र त्यसभन्दा माथिल्लो तहका विद्यार्थीलाई कोरोना खोप दिने व्यवस्था मिलाइएको शिक्षा मन्त्रालयद्वारा स्पष्ट। आजदेखि पर्सीसम्म काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै र अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल क्षेत्रमा विस्फोट, 13 अमेरिकी सैनिक सहित कम्तीमा 60 जनाको मृत्यु, 150 भन्दा बढी घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।